तपाईहरुलाई एफएसी 5 अध्यायमा पल्टाउन म अनुरोध गर्न चाहन्छु. सबभन्दा पहिला एफएसी 5 अध्याय र यहाँ पढ्न अगाडि म तपाईहरुलाई प्रभुको इच्छामा आज र भोलि र पर्सि बाँड्न लागेको विषयलाई छोटो परिचय दिन लागेको छ. वास्तवमा आजको खालि परिचय मात्रै जस्तै हुन्छ होला. अनि यो चाहिँ के हो भने एउटा सानो घटना मैले धेरै वर्ष अगाडि, धेरै भन्नाले 5-7-8 वर्ष अगाडि होला, कान्तिपुर दैनिकमा अघिल्लो पृष्ठमा तलतिर जुन रङ्गीन भाग हुन्छ नि, रङ्गीन त पुरै रङ्गीन होला के अरे है, जे तल्लो भागमा मलाई याद छ आजसम्म पनि, त्यहाँ एउटा जवान युवकले भनेको कुरा. त्यो जवान युवक त्यसमा पनि उसले आफूलाई क्रिस्चियन हुँ भन्दो रहेछ. उसले भनेको कुरा म तपाईँहरूलाई बाँडेर सुरु गर्न लागिरहेछु. अनि याद गर्नुहोस्, फेरि यो व्यक्ति, यो जवान युवक चाहिँ आत्महत्या गरेर यो कुरा कागजमा लेखेर सन्देश दिएका थिए. यो कुरा कान्तिपुरका पत्रकारहरूले थाहा पाएर त्यहाँ घटनास्थलमा गएर अनि त्यहाँको विवरणहरू लेखेर यो सानो लेख प्रस्तुत गरेका थिए. अनि उसले केवल एउटा वाक्य मात्र लेखेको थियो. उसले के भनेको थियो भने, क्रिस्चियनहरू तिमीहरूले के सुन्छौ होसिया बस, तिमीहरूले के सुन्छौ होसिया बस. अनि पछि म पढ्दै जाँदाखेरि त्यो लेखमा चाहिँ मैले थाहा पाएँ कि यो युवक ले चाहिँ विभिन्न खालको रक सङ्गीत सुन्ने गर्थे. अनि उसको सबभन्दा मनपर्ने रक सङ्गीतकार अनि त्यो ग्रुपको नाम अनि उसलाई मनपर्ने एल्बमको नाम त्यहाँ सब उल्लेख गरिएको थियो. अनि पढ्दै गए, त्यो रक ग्रुपले चाहिँ आत्महत्यालाई एकदमै गौरवमय, एकदमै एउटा आकर्षक, एकदम राम्रो कुरा भनेर सिकाउँदो रहेछ उसको सङ्गीतहरूमा. अनि उसले आफ्नो अन्तिम आत्महत्याको सन्देशमा त्यो बाबुले, युवकले के लेखेको रहेछ भने, क्रिस्चियनहरू हो तिमीहरूले के सुन्छौ होसियार बस. त्यसैले मैले बाँड्न लागेको कुरा चाहिँ सङ्गीतको बारेमा हो. हामीले के सुन्छौँ, हाम्रो कानले सुनिरहने कुरा हो. अब अलिकति गम्भीर प्रकारले मैले सुरु गरेँ है, तपाईँहरूको ध्यान मैले आकर्षण गर्न चाहेको थिएँ. सङ्गीत अहिले मैले सोधेँ भने, भाइ बहिनीहरूलाई सोधेँ भने, तपाईँहरूमध्ये कस कसलाई सङ्गीत मनपर्छ भन्यो भने, मलाई त मन पर्दैन भनेर हात उठाउने को चाहियो होला यहाँ है? कोही छ? सङ्गीत मलाई त मनै पर्दैन. मैले कुन खालको सङ्गीत भनिनँ नि है, खालि सङ्गीत मात्र भने है. अनि म सानो हुँदाखेरि, म 6 क्लासमा हुँदाखेरि एकजना मेरो अङ्ग्रेजी शिक्षकले मलाई गीत गाउन लगाएको थियो सबैको सामु उभिएर. अनि मलाई एकदम उभिएर चाहिँ गाउन एकदम डर लाग्थ्यो, अनि उभिन चाहिँ मलाई एकदम लाजले भुतुकै हुन्थे. अनि मैले गाउन चाहिँ इन्कार गरेँ. त्यो ज्यादै मूर्ख कुरो थियो मेरो. म एकदमै एउटा मलाई पछि त्यो शिष्यले भने, तिमी त साँढे जस्तो रहेछ है, भनेन नमान्ने है, एउटा गोरु रहेछ तिमी भनेर पनि मलाई भने. कहिले पनि बिर्सेन म चाहिँ, हो रहेछ मेरो स्वभाव चाहिँ एकदम हटी रहेछ. अनि जे होस्, उसले के भन्यो भने, सङ्गीतै मन नपराउने मान्छे त एउटा पशु हो पनि भन्यो उसले. पहिला गोरु भन्यो, त्यसपछि पशु भन्यो है. सङ्गीत त मलाई मन नपरायो होइन, सङ्गीत एकदम मन पर्यो, खालि उभिएर गाउन पनि मलाई डर लागेको. त्यसैले सङ्गीत मान्छेहरूलाई मनपर्छ, अनि सामान्यतया सबैलाई मनपर्छ. जो आफ्नो ठिक मनस्थितिमा छैन र केही भएको छ त्यो बेग्लै कुरा हो, उनीहरू पनि सङ्गीतमा उनीहरूको प्रतिक्रिया देखाउँछन्, तर सङ्गीत सबैलाई मनपर्छ. अर्को कुरा, सङ्गीत चाहिँ त्यसैले हाम्रो जीवनको एउटा ज्यादै ठुलो भाग यसले ओगटेको हुन्छ. हाम्रो जीवनमा हामीले सङ्गीत सुनिरहेका हुन्छन्, विभिन्न खालको सङ्गीतहरू हुन्छन्, सङ्गीत धेरै खालको हुन्छन्. अब इसाईहरूकै बीचमा कुरा गर्ने हो भने पनि सङ्गीत धेरै खालको हुन्छ. अब त्यसको विषयमा पनि कुरा गरौँ न, तर भनौँ कुनै ठाउँमा तपाईँ सायद पुग्नु भएको होला, अनि तपाईँ त्यहाँ मण्डली भवनमा जाँदाखेरि अगाडिपट्टि यस्तै मञ्च होइन, योभन्दा अझै ठुलो हुनसक्छ, त्यहाँ चाहिँ यसो आँखा लगाउनु भयो भने तपाईँले त्यहाँ तिन चारवटा ढुवाङहरू देख्नु भयो होला है, त्यो ढुवाङ भन्ने ड्रम सेट भनेको मैले है, तिन चारवटा ड्रम अरे होइन। अनि अर्कोतिर चाहिँ त्यहाँ यस्तो गिटार होइन तर अर्कै खालको गिटार है, जुन गिटार चाहिँ इलेक्ट्रिक गिटार पनि देख्नु भयो होला, चारवटा तार भएको बेस गिटार पनि देख्नु भयो होला, ढुङ 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 गर्ने होइन। अनि तर यहाँ आउँदाखेरि देख्नुहुन्न, किन होला, हामीले त्यो खास किन्न नसकेर हो कि केही कारण छ कि हामीले त्यो ड्रम सेटमा राखेको होइन, ती कुराहरू हामी अध्ययन गर्नेछौँ यो समयहरूमा है, किन ती कुराहरू कसैले प्रयोग गर्छन् कसैले प्रयोग गर्दैन, यो हाम्रो संस्कृति मात्र हो कि यो मेजरको नियम यस्तै मात्र हो कि त्यति नै हो कि यसलाई छुट्याउने एउटा नियम छ, एउटा तरिका छ, परमेश्वर वचनले केही सिकाउनुहुन्छ कि यसको विषयमा, त्यो पनि हेर्न चाहन्छौँ। त्यहाँतिर सङ्गीतहरूको स्टाइलहरू धेरै फरक फरक स्टाइलका सङ्गीतहरू हुन्छन्, अर्को त फरक स्टाइलले गाइरहेको हुन्छन् होइन, गाउने पनि फरक हुन्छ, एउटै शब्द एउटै भजन पनि फरक तरिकाले गाइरहेको हुन्छन् फरक स्टाइलमा। अनि फेरि मानिसहरूको फरक फरक स्वाद हुन्छ, कसैलाई मलाई यस्तो खालको सङ्गीत मनपर्छ होइन रुचि, कसैलाई चाहिँ अर्को खालको सङ्गीत मनपर्छ भन्छ, कसैले भन्दा मलाई चाहिँ खै नाम बिर्से मलाई के त्यो मुटुमाथि ढुङ्गा राखी भन्ने गाउनेको हो त्यो के अरे चोक, त्यो चोक छ नि एउटा गोपाल के अरे नारायण गोपाल, गोपाल नारायण भन्न लाग्छ, मलाई त नारायण गोपालको गीत मनपर्छ भन्ला, अनि एउटा जवानले भन्दा नारायण गोपालको गीत पनि सुनेर अलिकति जोसिलो गीत सुन्नुपर्छ भन्ने वाला जवानहरूले चाहिँ होइन, अलिकति त्यहाँ चाहिँ अर्कै जोस भएको हुनुपर्छ, कसैले वृद्धहरूले भन्दा मलाई यस्तो मनपर्छ, जवानहरूले अर्को भन्छन् है। अब सोध्नु छ तपाईँलाई चाहिँ कस्तो खालको सङ्गीत मनपर्छ, अर्को कुरा तपाईँले कस्तो खालको सङ्गीत सुन्ने गर्नुहुन्छ, हिजो आज यो गएको हप्ता कस्तो कस्तो खालको सङ्गीतहरू सुन्नुभयो, सायद वाकम्यान राखेर पनि सुन्नुभयो होला, सिडीमा राखेर सुन्नुभयो होला, रेडियोमा सुन्नुभयो होला, क्यासेटमा सुन्नुभयो होला, कस्तो खालको। अब यी कुराहरूलाई हामीले हेर्नेछौँ यी दिनहरूमा, तर याद गर्नुहोस् त्यो जवानले के भनेको थियो, क्रिस्चियनहरू हो तिमीले के सुन्दैछौ होसियार बस्छ। अनि अब यो सम्बन्धमा मैले बाँड्न थाल्नु अगाडि चाहिँ म चाहिँ एउटा व्यक्तिगत केही साक्षी पनि बाँड्न चाहन्छु, बाँकी भाइहरू बहिनीहरूलाई केही थाहा होस् कि सङ्गीत र मेरो सम्बन्ध त्यति नयाँ होइन, त्यसरी भन्नु म सात क्लासको उमेर सात क्लासमा पढ्दाखेरि म 15 वर्षको उमेर हुँदाखेरि देखि सङ्गीतसँग मेरो चाहिँ घनिष्ठ सम्बन्ध सुरु भएको, अनि यो यात्रामा चाहिँ म निकै ठाउँमा पुगेँ, निकै कुराहरू अनुभव गरेँ, तर एक दिन मेरो जीवनमा बदली आयो, जब परमेश्वरले एउटा एउटा मान्छेलाई एउटा जवान व्यक्तिलाई एउटा एउटा पुरुषलाई एउटा स्त्रीलाई बचाउनुहुन्छ, के लेखेको छ बाइबलमा ल सबैजना मिलेर भनौँ त, 2 कुरिन्थी 5:17 यदि कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बिति गएका छन्, हेर सबै कुराहरू नयाँ भएका छन्, पुरानो अनि नयाँ सबै कुरा बदलिएको छ। मेरो जीवनमा त्यही भएको प्रिय भाइ बहिनी, अनि यो बताउन मलाई एकदम खुसी लाग्छ, किनभने परमेश्वरले मेरो जीवनमा यस्तो असल काम गर्नुभयो कि त्यो म नबताइसक्दिनँ, मलाई फक्क पनि लाग्दैन त्यो बताउनलाई, उहाँले मलाई एउटा नयाँ सृष्टि बनाउनु भयो, पुराना कुराहरू बिति गए सबै कुरा नयाँ भए, मेरो सङ्गीत पनि नयाँ, मेरो सङ्गीत पनि नयाँ, भजन सन्दर्भ 40 एकचोटि पल्टाउनुहोस् त, एउटा नयाँ गीत मैले गाउन थालेँ, भजन सन्दर्भ 40 तीन पदमा दुई पनि पढौँ, मुहाले मलाई सत्य सर्वनाशको खाडल र हिले धापबाट निकाल्नुभयो, उहाँले मेरा खुट्टा चट्टानमाथि बसाल्नुभयो र मलाई उभिन दृढ स्थान दिनुभयो, यो चाहिँ मुक्ति मैले पाएँ भन्दैछ। तीन पद, उहाँले मेरा ओठमा एउटा नयाँ गीत राखिदिनुभयो, एउटा नयाँ गीत, हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत, धेरैले यो देख्नेछन् र डराउनेछन् र परमप्रभुमा भरोसा राख्नेछन्। दाउदले भन्दैछन् परमेश्वरले मलाई बचाउनु भयो र परमेश्वरले एउटा नयाँ गीत राखिदिनु भयो, कहाँ राखिदिनु भयो, के लेखेको छ भाइहरू भन्नुहोस् त, कहाँ राखिदिनु यो नयाँ गीत, ठिक मुखमा हृदयमा मात्र होइन, मुखमा ताकि यो चाहिँ मैले गाउँदाखेरि यो मुखमा गाउने मात्र होइन यो देखिने गीत बनाएछ कस्तो अक्षरमा धेरैले देख्नेछन् हामीले यो कविता लेखेको भए त धेरैले सुन्नेछन् भन्थ्यो होला तर दाउदले पवित्र आत्माको प्रेरणाद्वारा उसले भन्छन् धेरैले यो देख्नेछन् भनेको मतलब खालि यहाँ उभिएर एउटा गाउने गीत होइन रहेछ यो चाहिँ एउटा बदलिएको जीवन रहेछ गीत जीवनै एउटा नयाँ गीत बनेको छ अनि धेरैले देख्नेछन् र डराउनेछन् ओहो परमेश्वर त सत्य हुनुपर्छ यदि यस्तो मान्छेको जीवन यस्तो बदली भयो भने यो चाहिँ अलौकिक सामर्थ्य परमेश्वर एउटा जीवित परमेश्वर हुनुपर्छ भन्ने प्रमाण हुँदोरहेछ र यो देखेर धेरैले भरोसा राख्नेछन् रे परमेश्वर भनेको मतलब उनीहरू पनि प्रभुमा आउँदो रहेछ एउटा नयाँ गीत अब 15 वर्षको उमेरमा अघि मैले भन्दै थिएँ सङ्गीत चाहिँ मेरो जीवनमा एउटा ठुलो भाग हुन थाल्यो मैले जब चाहिँ गिटार बजाउन सिकेँ एउटा थोत्रो चाहिने गिटार थियो घरमा अनि औलाबाट रगत आउने जसरी मैले चाहिँ बजाउन थालेँ के बजाउने खाएको नि है तर स्कुलबाट आयो त्यही समाते फेरि बचाए खाना खायो फेरि त्यो गिटार समाते बजा अनि दुईजना दाजुभाइ हामी माइलो दाइले म चाहिँ झगडै हुन्थ्यो त्यो गिटार समातालाई कसले पहिला बजाउने अनि केही कोडहरू चाहिँ हामीलाई एकजनाले सिकाएकोले अनि हामी चाहिँ गाउन थाल्यौँ जागे सारा रात पनि के भन्दै गाउँथेँ मैले चाहिँ अनि त्यस्तै त्यस्तै के के गीतहरू थियो त्यो पुरानो गीत भयो है कहिलेकाहीँ यहाँ याद आउला तर त्यसलाई चाहिँ परमेश्वरको अनुग्रहले मैले धेरै बिर्सिसकेँ 17 वर्षको उमेरमा पुगेपछि मैले चाहिँ एउटा रक ब्यान्ड सुरु गरेँ म 9 क्लासमा पढ्थेँ एउटा रक एन्ड रोल ब्यान्ड तर हामी गरिब भएकोले एउटा पनि हाम्रो चाहिँ के अरे हुनै थिएन इलेक्ट्रिक गिटार पनि थिएन ड्रम पनि छैन एउटा खैचडी चाहिँ किनेको थिएँ मैले अनि त्यो पनि देउसी खेल्नलाई अनि तर एउटा 10 क्लासमा हुने एउटा अर्को ब्यान्ड थियो उनीहरू चाहिँ एकदमै बजाउँथे अनि सुनिरहन मन लाग्थ्यो उनीहरूले बजाएको सुन्दाखेरि बाफले मैले पनि त्यस्तो बजाउन पाएँ हुन्थेँ म पनि त्यहाँ मञ्चमा उभिएर उफ्रिन पाएँ हुन्थेँ अनि उनीहरूको जस्तै कपाल मैले काट्न थालेँ उनीहरूको जस्तै टाइट प्यान्ट लाउन थालेँ होइन उनीहरूकै जस्तै बोल्ने उनीहरूको जस्तै हाउभाव होइन मेरो चाहिँ के हुन थाल्यो यो चाहिँ 17 वर्षको उमेरमा 4 जनासँग मिलेर ब्यान्ड सुरु भयो एसएलसी सिद्ध्याएपछि म चाहिँ अमेरिकामा पढ्न गएँ त्यहाँ फेरि अर्को रक ब्यान्ड सुरु गरेँ मैले अनि त्यहाँ चाहिँ हामी 5 जना थियौँ त्यहाँ चाहिँ स्कुलले नै प्रबन्ध गरेको ड्रम सेट अनि इलेक्ट्रिक गिटारहरू अनि बाजाहरू थियो अनि म चाहिँ यी दुवै ब्यान्डमा चाहिँ लिड गिटार बजाउँथेँ हुन त मलाई यी सबै अरू बाजा बजाउन आउँथेँ मैले ड्रम सेट पनि बजाउँथेँ बेस गिटार पनि बजाउँथेँ रिदम गिटार पनि बजाउँथेँ लिड गिटार पनि बजाउँथेँ खालि एउटा मलाई किबोर्ड बजाउन आउँदैन थियो अनि सब चाहिँ बजाउँथेँ मैले अनि म यति डुबेको थिएँ कि यो सङ्गीतमा यो रक सङ्गीत अनि विशेष गरी मलाई चाहिँ यो बिटल्स भन्ने एउटा समूह उनीहरूको खुबै मन पर्थ्यो अनि इगल्स भन्ने समूह थियो त्यो बेलामा अहिले पनि छन् होला कतै अनि अरू ग्रुपहरू पनि थियो त्यहाँ अनि ती गीतहरू ती गानाहरू त्यसको कोडहरू त्यसको रिदमहरू त्यसको बिटहरू चाहिँ यति मभित्र चाहिँ छिरेको थियो कि अब त्यहाँ बायोलोजी पढाइरहेछ म चाहिँ गीत सोचिरहेको है त्यहाँ चाहिँ मलाई क्यालकुलस पढाइरहेछ म चाहिँ गीत सिकिरहेको होइन अनि मैले कवि लेखिरहन्थेँ हुन त मैले लेखेको कविता पनि होइन जन लेननले लेखेको कविता चाहिँ मेरो किताबमा कोरिरहेको थिएँ है अनि कोही व्यक्तिसँग कुरा गर्दाखेरि चाहिँ त्यस्तै परिस्थिति ठ्याक्कसँग मिल्ने एउटा गीतको लाइन भन्न सक्थेँ मैले अहिले चाहिँ प्रभुलाई धन्यवाद होस् मैले बाइबलको पद भन्न सक्छु त्यसरी तर त्यो बेला चाहिँ मैले ठ्याक्कै पल मकार्टनीले फलाना भनेको थिएँ अथवा फलानीले यो भनेको थिएँ भनेर परिस्थितिसँग मिल्ने गीतहरू पनि भनेको मतलब मलाई धेरै कण्ठ थियो यो गीतहरू नहेरिकन कोड नहेरिकन म यी गीतहरू बजाउन सक्थेँ सपनामा नै बजाउँ मलाई चाहिँ यो नसा नै लागेको थियो नसा मलाई यो सुन्नै पर्थ्यो अब 1984 चाहिँ एउटा चाइनिज साथी हङकङको एउटा साथीले चाहिँ मलाई प्रभु येशु ख्रीष्टको सुसमाचार मलाई बतायो एउटा चिठीमा यहाँ बतायो कि येशु ख्रीष्ट परमेश्वरको पुत्र पापीहरूको लागि मर्नुभएको हो त बौरी उठ्नु भएको हो साथी तिमीले पनि येशु ख्रीष्टमा विश्वास गर भनेर मलाई 5 पन्ना चिठी लेखेर पठाएको थियो अनि सुरुमा त मैले विरोध जस्तै गरेँ झन्डै च्यातिसकेको थिएँ विरोध भन्नाले आफ्नै मनमा उसलाई त अब टाढा थियो तर मैले विचार गरेँ यो के रहेछ खुन्दुली पनि भयो मलाई येशू ख्रीष्टमा विश्वास नगर्ने माथि परमेश्वरको क्रोध आउँछ भनेर योहन्ना 3:36 मैले पढेपछि राति सुत्न सकेन म। मैले पनि विश्वास गर्दिन, को हो यो येशू ख्रीष्ट, किन विश्वास गर्ने येशूमा? अनि मेरो मुसलमान साथी थियो त्यहाँ जोर्डन, उसलाई सोधेँ को येशू ख्रीष्ट, उसले भन्यो एउटा अगमवक्ता हो। के हो कि अगमवक्ता भने कहाँ यसलाई सोधेर त काम छैन भनेर फेरि अर्कोजनासँग सोध्न गए, अमेरिकनलाई सोधेँ, यिनीहरूलाई त थाहा हुनुपर्छ कुहिरेलाई। उसले चाहिँ भने खै हामी त वर्षको दुईचोटि चर्चमा जान्छौँ, इस्टरमा र क्रिसमसमा, अनि हामीलाई त्यति चासो त छैन धर्ममा भने। अनि मैले मनमा सोधेँ तपाईँहरूको धर्म होइन यो क्रिस्चियन भनेको भन्दै सोध्छु मैले त होइन। अनि त्यसपछि चाहिँ भने अनि यो नयाँ नियम भनेको के हो? त्यसको त झनै जवाफै दिन सकेन। त्यसपछि परमेश्वरको कृपा र अनुग्रहमा मैले चाहिँ मेरो प्रश्नहरूको जवाफ पाउनको लागि केही किताबहरू मेरो हातमा पऱ्यो। अनि लगभग यो चिठी पाएको 6 हप्तापछि पवित्र आत्माले मेरो हृदयमा काम गरिरहनु भएको थियो। 6 हप्ताभरि नै म पढिरहेछु अनि बुझ्न खोजिरहेछु, जति बुझेँ झन् छक्क पर्दैछु, किन मलाई यो कसैले बताएन भन्दैछु अब त म है। यहाँ चाहिँ यो सत्य परमेश्वर एउटा सृष्टिकर्ता हुनुहुँदो रहेछ, अनि उहाँलाई हामीलाई नचिनेर नै हामी कहिले आत्महत्या गर्न खोज्ने, कहिले चाहिँ हाम्रो जीवनमा चाहिँ रिस उठ्ने, कहिले नै घमण्डी हुने, यी सब पापहरू हामी पापी रहेछौँ। तर येशू ख्रीष्ट मरेर बौरी उठ्नु भएछ, यी कुराहरू मैले बुझेँ। अनि म एउटा साथीको घरमा थिएँ, येशू ख्रीष्टलाई विश्वास गरेँ, अनि मलाई निश्चित थियो कि म अब त्यही घडी मलाई कसैले आएर मारे पनि म स्वर्गमा जान्छु, मलाई मृत्युको अब डर भएन त्यो बेलादेखि। अनि त्यसपछि चाहिँ यति खुसी भयो कि मैले अरूलाई बताउन थालेँ। अनि 1 महिना जति बित्यो त्यसको, अनि त्यसपछि चाहिँ परमेश्वरले मलाई एकदमै एउटा असल बाइबलीय शिक्षा सिकाउने ख्रिस्टमा केन्द्रित एउटा मण्डलीमा मलाई पुर्याउनु भयो। पहिलो दिन मलाई याद छ, त्यहाँ उभिएर बसिरहेको थिएँ, सबैजना उभिएर त्यहाँ गाउन थालेँ। पहिलोचोटि मैले चाहिँ क्रिस्चियन गीत सुन्दैछु, रक म्युजिकले भरिएको मान्छेमा त्यहाँ गाउन थाल्यो। यो चाहिँ हाम्रो 120 नम्बर हो, त्यहाँ चाहिँ अङ्ग्रेजीमा गाउँदै थियो। ओ लोर्ड माई गड, वेन आई इन असम वन्डर कन्सिडर अल दाई वर्क्स विच दाई ह्यान्ड्स हैव मेड। महान ईश्वर, विचार्छु काम तपाईँको अचम्मको सृष्टि गर्नुभयो। कस्तो गीत हो! अनि त्यहाँ ओर्गन बजिराख्यो, अनि पियानो बजिराख्यो, अनि सबैजना हृदयदेखि उनीहरू चाहिँ एउटै मान्छे जस्तो गाइरहेका थिए, एकदम हृदयदेखि मिठोसँग गाइरहेका थिए। अनि मलाई थाहा थियो उनीहरू चाहिँ त्यतिकै रमाइलोको लागि गाइरहेको होइन, आफूलाई खुसी पार्नलाई, एउटा भावना उत्पन्न गर्नलाई गाइरहेको थिएन। मलाई थाहा थियो कि उनीहरू कसैको लागि गाइरहेको थियो, उनीहरूले कसैको लागि, त्यो कसै भन्ने त्यो व्यक्ति चाहिँ अब मैले पनि चिन्थेँ, त्यो भजनमा गाइएको व्यक्ति अर्थात् परमेश्वर। अनि आँखाबाट आँसु झार्दै म पनि गाउन थालेँ। त्यहाँ भजन किताबहरू हरेकको लागि त्यहाँ हुन्थ्यो। अनि प्रशंसा होस् परमेश्वरलाई भन्दै, अनि त्यो दिन नै हो मैले चाहिँ सङ्गीतको उद्देश्य बल्ल बुझ्न थालेँ। मलाई पहिला पनि छक्क लाग्थ्यो, किन यो गिटार यसरी ठ्याक्कै बन्यो होला, 1, 2, 3, 4, 5 यहाँ 12 पुग्छ, अनि त्यहाँबाट यहाँ सी छ, यहाँ पनि सी हुन्छ, अनि ठ्याक्कै 7 स्वर, यतिवटा सार्प छ, यतिवटा फ्ल्याट छ। अलिअलि ज्ञान थियो मलाई, तर कसरी यस्तो मिले होला हिसाब जस्तै छक्कै लाग्थ्यो मलाई। बाजाहरू अचम्म तरिकाले, यो स्वरहरू, अनि अब चाहिँ मैले बुझ्न थालेँ, किनभने सङ्गीतको सृष्टिकर्तालाई मैले चिने परमेश्वरलाई। अब त्यसपछि म मेरो कलेजको कोठामा आउँथेँ, यसो विचार गर्न थालेँ। मेरो त्यहाँ दराजमा त थुप्रै क्यासेटहरू थिए, यति थुप्रै थुप्रै पैसा मैले खर्च गरेको थिएँ क्यासेटहरूलाई। अमेरिकामा क्यासेटहरू धेरै महँगो हुँदो रहेछ, एउटा क्यासेटकै $7, $8, $9 पर्थ्यो, भनेको कति पर्यो, 7-500 रुपियाँ जति पर्दो रहेछ एउटा क्यासेटको हाई क्वालिटी है। मैले पनि हाई क्वालिटी चाहेको थियो है। अब के गर्ने है, सब विचार गर्ने। मैले चाहिँ मेरो त्यो पुरानो गीतहरू र यो सुन्न थालेको नयाँ गीतमा ठुलो भिन्नता मैले देखेँ, के गर्ने तैपनि म सुनिरहेको थिएँ है। अनि नयाँ अर्थ दिन खोजिरहेको थिएँ त्यो मेरो पुरानो गीतहरूलाई है। त्यो नयाँ गीत, त्यो पुरानो गीतमा चाहिँ अब कुन चाहिँ प्रेमिकाको गीत गाइरहेको थिएँ मैले, चाहिँ अब प्रभुलाई गाएको भन्दिनँ नि भनेर चाहिँ अर्थ दिन खोजिरहेको थिएँ। तर मलाई शान्ति भएन यसरी,
किनभने त्यहाँ त एकदमै झन् त्यो शब्दको विचार गर्दाखेरि त त्यहाँ एकदमै राम्रो कुराहरू पत्ता लगाउन थाले। अनि त्यो अर्को कुरा मलाई यस्तो अनुभव पनि भयो, त्यो पुरानो गीतहरू सुनिरहँदाखेरि चाहिँ मलाई निराश हुन्थ्यो, खुसी लाग्दैन थियो, नशा जस्तो चाहिँ लाग्ने, सुनिरहँ जस्तो पनि लाग्ने तर खुसी चाहिँ कहिले नहुने। तर यो नयाँ गीत गाउँदाखेरि चाहिँ मेरो विश्वास, मेरो हृदय नै बदलिन्थ्यो, उज्यालो हुन्थ्यो है, म खुसी हुन्थेँ। अनि यो भिन्नता चाहिँ बुझेँ तर किन भनेर मैले बुझ्न सकेका थिएन त्यो बेला। यी नयाँ गीतहरूले भजनहरूले चाहिँ मलाई परमेश्वरको बारेमा सोच्न मन लाग्थ्यो, बाइबलको कुराहरू याद आउँथ्यो, त्यो पुरानोले त पहिलेकै कुरा याद आउँथ्यो है। एक दिन चाहिँ मैले निर्णय गरेँ, सबै मेरो क्यासेटहरूलाई मैले एउटा झोलामा राखेँ, मेरो कोठाबाट निस्केँ, अनि बाहिर यत्रो ठुलो ढुवाङ थियो एउटा, अनि त्यो ढुवाङमा फ्याँकिदिएँ मैले लग जाँदा। अनि त्यसपछिदेखि मैले चाहिँ त्यो गीतहरू छोडेँ, जुन ठाउँमा फ्याँक्नु पर्थ्यो त्यहीँ फ्याँक्ने, फोहोर फाल्ने ठाउँमा फ्याँक्ने, किन त्यो गीतहरू फोहोर थियो। त्यसपछि मैले एउटा आफ्नै लागि एउटा अङ्ग्रेजी भजन किताब किनेँ, अनि एकजना दाईलाई भने यहाँ कोडहरू लेखिदिनुहोस्, अनि त्यसपछि मेरो कोठामा गएर एक्लै भए पनि यो भजनहरू मैले गाउन थालेँ, भजनहरू कण्ठ गर्न थालेँ, अनि पुरानो गीतहरूको सट्टामा नयाँ गीतहरू गाउन थालेँ, अनि मेरो जीवनमा ठुलो काम गर्यो यो नयाँ भजनहरूले। अनि विभिन्न परिस्थिति आउँथ्यो, एउटा युवा अवस्थामा म त्यो बेलामा 20 वर्षको थिएँ जब प्रभु येशूलाई मैले विश्वास गरेँ, अनि विभिन्न चुनौतीहरू, अनि मलाई सङ्घर्षहरू आउँदाखेरि यी भजनहरूले पनि मद्दत गर्थे। सब अर्पण छु म भन्ने एउटा भजनले मेरो जीवनमा ठुलो काम गरेको, जुन बेलामा चाहिँ एउटा कुरा थियो मैले अर्पण गर्नै चाहिरहेको थिएन प्रभुलाई, तर जब मैले यो निर्णय गरेँ अनि त्यसपछि यो भजन चाहिँ गाइरहन मलाई सब अर्पण छु म, पहिला त्यो गाउनै मिल्दैन थियो, मैले गाउन सक्दैन थियो, सब अर्पण छु भन्दा त्यही याद आउँथ्यो, त्यस्तो अर्पण गरेको छैन मैले, एउटा व्यक्ति थियो कि तपाईँलाई बताएको छु मैले यो भाइ बहिनीहरूलाई। अनि त्यसपछि कहिले काहीँ मलाई एक्लो लाग्थ्यो, फिक्री पनि लाग्थ्यो, अनि मलाई मनपर्ने अर्को भजन गाउँथ्यो, हामीले पनि गाउने गर्छौँ नेपालीमा, येशु कस्तो प्यारो मित्र, त्यो सुरुमा मेरो सबभन्दा यो मिठो गीतहरू थियो, अनि मलाई पवित्र जीवन जिउने कसरी होला भन्ने मलाई लाग्थ्यो, अनि त्यो बेला अघि गाएको 63 नम्बर गाउँथ्यो, ख्रिस्ट ममा जिउँछ यसरी हो पवित्र जीवन जिउने भनेर यसले सिकाउँथ्यो मलाई। यसरी मेरो जीवनमा चाहिँ सङ्गीतको छोटो केही अनुभवहरू मैले बताएँ, एउटा नयाँ गीत मलाई दिनुभयो प्रभुले। अब आज 15 मिनट मात्र बाँकी छ, अनि त्यसैले म केही कुराहरू अगाडि बढाउन चाहन्छु। हामी के अध्ययन गर्न चाहिरहेछौँ यी दिनहरूमा भने, परमेश्वरलाई मनपर्ने सङ्गीत कस्तो हो। एउटा क्रिस्चियनलाई जहिले पनि उसलाई मनमा यस्तो लाग्छ, आत्मिक क्रिस्चियनलाई परमेश्वरलाई मनपर्छ कि मन पर्दैन होला, यो कुरा जे मैले गर्दैछु, मैले लगाएको लुगा, मैले हेयरस्टाइल होइन, सबै कुराहरू सानो सानो कुरा परमेश्वरलाई मनपर्छ कि मन पर्दैन होला, मैले पढिरहेको किताब, अनि मैले फलाना साथीसँग हिँडिरहेको छु, उसँग यस्तो खालको मित्रता गाँसेको छु, प्रभुलाई मनपर्छ कि मन पर्दैन होला होइन। त्यसैले यो हाम्रो अध्ययनहरूमा चाहिँ परमेश्वरलाई मनपर्ने सङ्गीत, सङ्गीत उहाँलाई कस्तो मनपर्छ त्यो हामीले अध्ययन गर्न चाहन्छौँ। अनि त्यसैले यो छोटो समय छ, एउटा पद पढौँ, मैले एकछिन 5 भनेको थिएँ, कहाँ कहाँ पुर्याएँ तपाईँलाई त्यहीँ पढौँ अब है, किनभने यहाँ परमेश्वरलाई मनपर्ने के हो भनेर यहाँ सोधिएको छ, अनि त्यो कुरा हामीले थाहा गर्नुपर्छ भने यस विषयमा अनभिज्ञ हुनुहुन्न, परमेश्वरलाई मनपर्ने के हो भन्ने कुरामा हरेक साँचो विश्वासीले जानेको थाहा इच्छा गर्नुहुन्छ परमेश्वर। त्यसैले एफेसी 5:10 यो पदलाई म पढ्नेछु, प्रभुलाई मनपर्ने कुरा के हो सो जाँचेर थाहा गर, तपाईँहरू पनि मसँगै यो पद अब भन्नुहोस् त सँगसँगै ल मसँगै, प्रभुलाई मनपर्ने कुरा के हो सो जाँचेर थाहा गर, तपाईँहरू मात्रै भन्नुहोस् अब, प्रभु अब म मात्रै भन्छु, प्रभुलाई मनपर्ने कुरा के हो सो जाँचेर थाहा गर, बाइबल बन्द सबैजना मनाउ, बाइबल बन्द गरेर, बाइबल बन्द, प्रभुलाई मनपर्ने कुरा के हो सो जाँचेर थाहा गर, एफेसी 5:10। अब त्यसैले हामी चाहिँ सङ्गीतको सम्बन्धमा प्रभुलाई मनपर्ने कुरा के हो, परमेश्वरलाई मनपर्ने सङ्गीत के हो त्यो जाँचेर हामी थाहा गर्न चाहन्छौँ। तर सुरुमा आजको समय थोरै भएकोले खालि केही कुराहरू के बताउन चाहन्छु भने सबै गीत परमेश्वरलाई मन पर्दैन. सबै गीत चाहिँ उस्तै हो, गीत त हो नि होइन, बाजा त हो, आवाज त निस्किरहेछ, छवटा तार कोर्ड बिट के फरक पर्छ त्यसमा भन्ने धेरै मान्छेहरू छन्, जस्तो सङ्गीत पनि हुन्छ वास्तवमा भन्छन्. तर बाइबलबाट म तपाईँलाई के देखाउन चाहन्छु भने अहिले चाहिँ यो छोटो समयमा बाइबलले नै भन्छ सङ्गीत फरक फरक खालको हुन्छ. त्यसैले एउटा छोटो यात्रा हामी लिनेछौँ. सबभन्दा पहिला भजन सङ्ग्रह 69, भजन सङ्ग्रह 69 को 12 पदमा हामी यहाँ पढ्न लागिरहेका छौँ. भजन सङ्ग्रह 69 12 पदमा लेखेको छ, मूल ढोकामा बस्नेहरू मलाई खिज्याउँछन्, एउटा विश्वासीले भन्दैछ, र म त मतवालाहरूको गीत भएको छु. देख्नुभयो, मतवालाहरूको पनि गीत हुन्छ. जड्याको गीत रे, अर्को शब्दमा भन्ने हो भने परमेश्वरलाई मनपर्छ होला जड्याको गीत. अर्को भजन के अरे अर्को ठाउँमा पनि जानेछौ, उपदेशक 7, उपदेशक 7 गीतोपदेश पछि उपदेशक आउँछ, अनि 7 अनि हामी हेर्नेछौ 5 पदमा, उपदेशक 7:5, बुद्धिमान मानिसको हक्काईलाई ध्यान दिनु मूर्खहरूको संगीत सुन्नु भन्दा अझ असल हो. मूर्खहरूको पनि संगीत हुन्छ प्रिय भाइ बहिनीहरू हो. के तपाईँलाई मूर्खहरूको गीत सुन्न मन छ? मूर्खको गीत, त्यसैले फरक फरक खालको गीत हुन्छ. जड्याको गीत पनि हुन्छ, मूर्खको गीत पनि हुन्छ. विलापको 3 बल्ट, विलाप 3 यर्मिया पछि विलाप आउँछ, विलाप 3:14 पदमा यहाँ लेखिएको छ, विलाप 3:14, मेरा सबै मानिसहरूका हाँसोको पात्र म बनेको छु र दिनभरि नै तिनीहरूका ठट्टाको गीत बनेको छु. खिस्सीको गीत, खिस्सी उडाउने गीतहरू पनि हुन्छन्. सबै गीत उस्तै होइन. हितोपदेश 25 पल्टाउनुहोस्, हितोपदेश 25, यदि कसैले गीत भने गीत हो नि, सङ्गीत भनेको सङ्गीत हो नि भन्छ भने यी पदहरू याद गर्नुहोस्. मतवालाको सङ्गीत बेग्लै हुन्छ, मूर्खहरूको सङ्गीत बेग्लै हुन्छ, ठट्टाको सङ्गीत बेग्लै हुन्छ. र यहाँ पढ्न लागिरहेको छौ हितोपदेश 25:20 पदमा, जाडो दिनमा ओठ्ने खोसेर लगे झै वा सोडामा सिर्का खन्याए झै दुखी हृदय भएकोलाई गीत गाउने मानिस हुन्. अब यहाँ चाहिँ दुखी हृदयलाई गाउने गीतको पनि कुरा छ. एउटा भारी हृदय भएको लागि बेग्लै खालको गीत यसैया 23 छ. फेरि अर्को खालको सङ्गीत पनि छ अझ, यसैया 23:15-16 हामी पढ्न लागिरहेका छौँ. यसैया 23:15-16, त्यस समय टुरो 70 अर्थात् एउटा राजाको जीवन अवधिसम्म बिर्सिनेछ, तर 70 बितेपछि टुरोसको दशा एउटी बेस्याको गीत जस्तै हुनेछ. बेस्याको गीत पनि हुँदो रहेछ, अश्लील गीतहरू, बेस्याको गीत. तर प्रिय भाइ बहिनी, के तपाईँ एउटा क्रिस्चियन हुनुहुन्छ? के तपाईँको हृदयमा परमेश्वर बास गर्न आउनु भएको छ? के तपाईँले यीशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनेर चिन्नुभयो? के तपाईँ पवित्र जनहरूको गणनामा आउनु भएको छ? के साँच्चै तपाईँले मुक्ति पाउनु भएको छ? छ भने त तपाईँले के भन्न सक्नुहुन्छ भने यी सब गीतहरू नभएर मेरो मुखमा चाहिँ कस्तो गीत राखिदिनु भएको छ परमेश्वरले? एउटा नयाँ गीत। त्यो नयाँ गीत के हो? उहाँको प्रशंसा हो, परमेश्वरको प्रशंसा। त्यसैले उहाँको गीत पनि छ भनेछ बाइबलमा, वचन सङ्ग्रह 42 परमेश्वरको गीत पनि छ। हामीले गाउने त परमेश्वरको गीत हो। वचन सङ्ग्रह 42:8 पदमा यहाँ देख्छौ परमेश्वरको गीत। वचन सङ्ग्रह 42:8 परम प्रभुले दिउँसो उहाँको प्रेम पठाइदिनुहुन्छ र राति उहाँको भजन भनेछ। परमेश्वरको गीत मसित हुन्छ जो मेरो जीवनका परमेश्वरलाई प्रार्थना। परमेश्वरको गीत मसँग छ। यहाँ भजन लेखकले भन्दैछ त्यसैले परमेश्वरलाई अब यी सबै गीतहरू हामीले हेर्यौं, एउटा मतवालाको गीत, एउटा मूर्खको संगीत, ठट्टाको गीत, एउटा दुखित हृदयलाई गाइने गीत, एउटा वेश्याको गीत, उहाँलाई मनपर्ने गीत कस्तो हुन्छ, कुन चाहिँ भन्नुहोस्। उहाँकै गीत मनपर्छ, उहाँलाई परमेश्वरलाई उहाँको गीत मनपर्छ। त्यसैले यी दिनहरूमा भोलि र पर्सि प्रभुको इच्छामा हामी के अध्ययन गर्नेछौँ भने उहाँको गीत भनेको कस्तो गीत हो, कसरी हामी जान्ने परमेश्वरलाई कस्तो गीत मनपर्छ, त्यो हामी हेर्नेछौँ।